نحمد الله ونصلي على رسول الكريم. أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. کل کسی صاحب نے میری توجہ ایک جانب دلائی تھی کہ کسی جس نشست میں نے قرض سے نجات کے لیے جناب حسن بصری رحمۃ اللہ علیہ صاحب کی بتائی ہوئی دعا پڑھی تھی اس میں کہیں انہیں شاید لکھی دعا اور میری پڑھی ہوئی دعا کی زیر زبر میں فرق محسوس ہوا. اگر ایسی صورت حال ہے تو میں معذرت چاہتا ہوں. در حقیقت ان دنوں میں انتہائی شدت سے بیمار تھا اور بات مجھ سے پوری ہوتی نہیں تھی. میں اپنے اوپر پوری طرح ضبط کر کے اسے بات کیا کرتا تھا اور بیماری کی وجہ سے اکثر اوقات میں جملے یا الفاظ پورے نہیں کر پاتا تھا. تو اگر کہیں اس بیماری کی وجہ سے میری آواز سمجھ نہیں آئی اور اس میں زیر زبر کا فرق محسوس ہوا کسی کو, اس کے لیے میں معذرت چاہتا ہوں. جیسے دعا لکھی گئی ہے آپ سب اس کو اسی طرح پڑھیے. ایک صاحب نے سوال کیا ہے کہ I have a question about معراج شریف. Muslim scholars hold the view that معراج شریف was an experience involving bodily travel of رسول اللہ صلی اللہ علیہ وسلم. They do not interpret the details of معراج شریف experiences and take it quite literally. While there are many اولیاء کرام who suggested about the existence of عالم مثال, I personally inclined to think that معراج was an experience in عالم مثال. Few hold the view that it was strictly a pure spiritual experience and they ridicule any interpretation of bodily travel, and of course this way they pave the way for their agenda of supporting their false beliefs. And due to lack of spirituality, modern minds are inclined to accept this type of interpretation of Miraj. Kindly enlighten us the correct and righteous approach in this matter. عام طور پہ اس نشست میں ہم فروعی موضوعات زیر بحث نہیں لاتے. میں اس کی ڈیٹیلز میں تو نہیں جاؤں گا کہ کس اسکول آف تھاٹ کا معراج شریف کے بارے میں کیا خیال ہے. میں صرف ایک اس سلسلے میں گزارش کرنا چاہتا ہوں کہ ہمارے لیے سب سے زیادہ معتبر بات وہ ہے جو رب تعالیٰ کہہ دے یا پھر آپ صلی اللہ علیہ وسلم فرما دیں. اگر آپ صلی اللہ علیہ وسلم نے اسے اپنا جسمانی یا فزیکل ایکسپیرینس فرمایا ہے تو ہمیں اس کو یقین کر لینا چاہیے بحیثیت مسلمان. اگر کوئی غیر مسلم یہ سوال پوچھتا ہے تو اس کا جواب بالکل مختلف ہوگا, جس کو شاید میں اس نشست میں بیان نہ کرنا چاہوں. لیکن اگر کسی موقع پر کسی غیر مسلم نے اس کا جواب مجھ سے مانگا تو میں پھر ان کی کتابوں سے اور سائنس سے ریفرنسز انہیں دے کر اس کا جواب دے دوں گا. معراج شریف کا باڈیلی ہونا سائنس سے پروو ہو گیا ہے. سائنس کی نئی تھیوریز ہیں جو ابھی پبلک ہو جائیں گی, اس کے ذریعے جتنا ٹائم گزرا تھا آپ صلی اللہ علیہ وسلم کو اپنے حجرہ مبارک سے تشریف لے جا کے واپس آنے میں, وہ اس کا سفر اتنی دیر میں ہو جانا پروو ہوتا ہے. لیکن وہ دلائل میں مسلمانوں کے درمیان نہیں دینا چاہوں گا تاکہ اس میں اور فروعی مسائل پیدا نہ ہوں. جہاں تک عالم مثال کی بات ہے, عالم مثال یقیناً موجود ہے اور میں نے کسی وقت یہیں پہ یہ ذکر کیا تھا کہ جس طرح انسان کا ایک جسم یہ ہے دنیاوی جسم, اسی طرح انسان کا ایک مثالی جسم بھی ہے, وہ عالم مثال ہی میں ہے. لیکن دنیاوی جسم کی خوراک وہ ہے جو ہم کھاتے پیتے ہیں، لیکن جسم مثالی کی خوراک وہ ہے جو ہم عبادت کرتے ہیں. جب ہم ایسی عبادات کرتے ہیں جو ہماری باڈی کیمسٹری سے مطابقت رکھتی ہیں، ایسے الفاظ ادا کرتے ہیں جو ہماری باڈی کیمسٹری سے مطابقت رکھتے ہیں، تو وہ جسم مثالی تندرست ہوتا ہے، پھلتا پھولتا ہے. اور جب ہم ایسے لفظ پڑھ لیتے ہیں جو مطابقت نہیں رکھتے ہماری باڈی کیمسٹری سے، تو وہ جسم مثالی مجروح ہوتا ہے، کمزور ہو جاتا ہے. اس لیے میں نے گزارش کی تھی کہ اگر آپ تسبیحات پڑھیں، ذکر اذکار کریں، اوراد کریں، وظائف پڑھیں، تو کسی نہ کسی سے پوچھ لیجئے جو صاحب علم ہو آپ کی نظر میں. اگلا سوال کسی نے پوچھا ہے کہ قرآن مجید کے مطابق کائنات سے کیا مراد ہے؟ دیکھیے، کائنات سے مراد یہ ہے کہ جو کچھ اس پلانٹ زمین اور آسمان کے درمیان ہے وہ سب کائنات ہے. اور ہمارا زمینی نظام، ہمارا سیارے کا نظام، ایک اس کا بڑا چھوٹا سا حصہ ہے. اسے ایک جہان بھی آپ کہہ سکتے ہیں. اور آسمان سے پرے جو کچھ موجود ہے، پہلے آسمان سے لے کے عرش معلی تک، وہ سب کا سب دوسرا جہاں ہے. بڑا آسان سا، اس لیے سب سے آسان انٹرپریٹیشن یہ ہے کہ پہلے آسمان سے نیچے جو کچھ ہے وہ کائنات ہے یا ایک جہان ہے. ہم کہتے ہیں دونوں جہاں کا مالک ہے رب تعالیٰ کو. اس سے مراد ہماری یہ ہوتی ہے کہ آسمان سے نیچے اور آسمان سے اوپر، آسمان سے نیچے ایک جہان اور آسمان سے اوپر دوسرا جہان، اس کا مالک ہے رب تعالیٰ. تو آپ اسے کائنات کہہ لیجئے. کیا کائنات پھیل رہی ہے؟ یہ دوسرا سوال ہے ان کا. آسمان پھیل رہا ہے یا اپنی جگہ پر قائم ہے؟ غالباً ان صاحب کے اس سوال کا محرک سائنس کی وہ تھیوری ہے جو آج سے 7-8 سال پہلے اسٹیبلش ہوئی کہ یہ کائنات پھیل رہی ہے. ہمیں ایک چیز یاد رکھنا چاہیے کہ سائنس کی تھیوریز ماضی میں بھی بنتی رہی ہیں اور اسٹیبلش ہوتی رہیں، بعد میں تبدیل ہوتی رہیں. ایک زمانہ تھا کہ زمین کو چپٹا کہا جاتا تھا. یہ یقین اور یہ تھیوری، یہ کنسیپٹ بہت عرصہ قائم رہا. اس کے بعد ایک نئی تھیوری آئی کہ زمین گیند کی طرح گول ہے. یہ تھیوری کئی 100 سال قائم رہی. اور اس کے بعد ایک نئی تھیوری آئی کہ یہ اپنے دونوں اینڈ سے پچکی ہوئی ہے. ہوتا یہ ہے کہ انسان کا علم اور عقل دونوں ہی ادھورے ہیں. اللہ کے حکم کے مطابق جب انسان غور و فکر کرتا ہے، کیونکہ اللہ نے انوائٹ کیا انسان کو، تم غور و فکر کیوں نہیں کرتے؟ تو جو لوگ غور و فکر کرتے ہیں وہ نئی بلندیوں پر پہنچتے ہیں ذہنی طور پر، اور وہاں وہ نئی چیزیں دریافت کرتے ہیں. فرق صرف یہ ہے کہ وہ لوگ جو پیورلی سائنس میں یقین رکھتے ہیں، وہ یہ سمجھنے لگتے ہیں کہ جہاں تک ہم نے دیکھا ہے شاید وہی انتہا ہے اس کی. لیکن وہ انتہا نہیں ہوتی. وہ اپنی اس کم علمی میں یہ سمجھ بیٹھتے ہیں کہ ہم آخری حد کو چلے گئے، تو اس تھیوری کو وہ انٹروڈیوس کرا دیتے ہیں. لیکن جب وہ اس سے فردر بلندیوں پہ جاتے ہیں تو پہلی تھیوری نیگیٹ ہو جاتی ہے، ایک نئی تھیوری اسٹیبلش ہو جاتی ہے. رب تعالیٰ نے جو کچھ بنایا उसे एक डेलिकेट बैलेंस के जरिए कायम कर दिया है। जिस दिन उस बैलेंस के अंदर हवा बराबर फर्क आएगा तो कयामत बपा हो जाएगी। तो अगर कायनात फैल रही है तो उसका मतलब यह हो गया कि इसके बैलेंस में फर्क आ रहा है, फैल नहीं रही, वो कायम दायम है, अपने अपने मुकर्रर रास्तों पर तमाम सैयारे गर्दिश करते हैं। अल्लाह का फरमान है, अल्लाह ने उनके रास्ते मुकर्रर कर दिए हैं, उनसे हटते नहीं हैं। जिस दिन कोई सैयारा या सियारचा अपने मकाम से हटेगा तो तबाही ले आएगा। कुर्सी नूर है और उसने आसमान और जमीन को घेर रखा है। कुर्सी का नूर आसमान और जमीन के दरमियान या जमीन पर नजर क्यों नहीं आता? बात यह है कि कुछ बातें तमसीलन बयान की जाती हैं। ये जो सूफीज्म के बारे में इतनी गलतफहमियां फैली हैं, एक अजीब से तसव्वुरात, एक अजीब नजरिया हर एक के जहन में कायम है, वो लोग जो सूफीज्म के कायल हैं वो उसे एक इंतहा पर ले जाते हैं कि जो कुछ है वो सूफीज्म ही है। एक मकतबाए फिक्र के लोग सूफीज्म को शरीयत से बिल्कुल एक मुख्तलिफ चीज गर्दानते हैं। जो लोग उसके मुखालिफ हैं वो ये कहते हैं कि ये इस्लाम के खिलाफ है ये चीज। हो ये जाता है कि हम अफरात तफरीक के जद में आ जाते हैं, अफरात तफरीक का शिकार हो जाते हैं। हम इतदाल पर नहीं रहते, उसे दरमियान में नहीं रखते, और इसके अंदर कुछ कसूर सूफिया कराम का भी है कि सूफिया कराम ने जो मैसेज कन्वे किया हर सूफी ने अपनी जहनी सतह के मुताबिक उसको बयान कर दिया। अक्सर लोग बाबुल्ले शाह का एक शेर मुझे कोट करते रहते हैं, जैसे मैंने अर्ज किया कि शेर मुझे याद नहीं रहते, उसका मफहूम याद रहता है शेर का, तो मफहूम कुछ ऐसा है कि मैं अपने दोस्त को नाच नाच के मनाता हूं। अब लोग उसको उसके लिटररी मायनों में लेते हैं। इसी तरह हजरत निजामुद्दीन औलिया ने अपनी शायरी में एक जगह ये कहा कि एक वक्त आएगा कि हमारी डाई, हमारी मोहर ये नए सिक्के पर लगेगी। अब इन दोनों के मायने कुछ के कुछ हैं, अल्फाज कुछ और कहते हैं, मायने कुछ और हैं, मफहूम कुछ और कहता है, ये तीनों ही चीजें मुख्तलिफ हो जाती हैं। लेकिन हम लोग चूंकि उसे सरसरी अंदाज में देखते हैं, हमारी अपनी एक जहनी सतह है, और जिस आदमी ने वो शेर कहे उनकी जहनी सतह हमसे कहीं बुलंद है। और फिर तमाम सूफिया कराम, तमाम उलेमा हजरात एक अलहदा अलहदा जहनी सतह के मालिक रहे। अगर एक बात जनाब हजरत पीरानी पीर कौसल आजम दस्तगीर साहब बयान फरमाएंगे तो वो अपनी जहनी मयार से बात कहेंगे, और वो जहनी मयार बहुत बुलंद है, उसको एक छोटा मोटा फकीर और एक छोटा मोटा सूफी भी समझ नहीं पाएगा। अगर एक बात हजरत अली करमल वजह कह दें अपने रंग में, हालांकि हजरत अली करमल वजह और हजरत इमाम हुसैन रजी अल्लाह तआला अन्हु और इसी तरह जनाब हजरत इमाम हसन रजी अल्लाह तआला अन्हु, आप तो बड़ा स्ट्रिक्टली उस पर अमल करते रहे कि अपने मुखातिब की जहनी सतह के मुताबिक गुफ्तगू करो। इसीलिए इन तीनों हजरात के और इन सब से बढ़कर आप सल्लल्लाहु अलैहि वसल्लम के अहदीस इतनी आसान लफ्जों में हैं, उसमें कोई इस्तारे, कोई मुशाबहात, कोई कहीं कुछ नहीं बयान हुआ। انتہائی سادہ زبان میں بیان کر دیا گیا. احادیث نہایت سادہ زبان میں ہیں، اس کو کوئی بھی سمجھ سکتا ہے. حضرت علی کرم اللہ وجہ کے فرمودات بہت آسان زبان میں ہیں، ڈائریکٹلی سمجھ آ جاتے ہیں. حضرت امام حسین رضی اللہ تعالیٰ عنہ، حضرت امام حسن رضی اللہ تعالیٰ عنہ کے بھی یہی معاملات ہیں، نہایت آسان زبان استعمال ہوئی ہے. لیکن ہمارے اولیاء کرام نے بعد میں، جیسے وہ ایک اور شعر شاید میاں محمد بخش صاحب کا ہے کہ خاص لوگوں کی باتیں عام لوگوں کے سامنے نہیں کہی جاتی، اس کے مصداق اولیاء کرام اور فقرا حضرات نے جو کچھ بیان کیا ان کو ایسے الفاظ میں بیان کر دیا جس کو عام سمجھنے والا آدمی اس کی فیس ویلیو سے لے گا. جیسے میں نے بابا بلے شاہ صاحب کے ایک شعر کا حوالہ دیا، یا حضرت نظام الدین اولیاء رحمۃ اللہ علیہ صاحب کے ایک شعر کا حوالہ دیا آپ کو، تو وہ اس کو اسی معنی میں لے لے گا. اسلام میں مرد کا ناچنا جائز نہیں ہے، ڈانس کرنا، ہر وہ کام جو خواتین تک مخصوص ہے وہ منع ہے مردوں کے لیے کرنا. زیور پہننا، چوڑیاں پہننا، ریشمی لباس پہننا، یہ سب منع ہے مسلمان مرد کو. اسی طرح ڈانس منع ہے، کہ آدمی اپنا وقار کھو دیتا ہے. لیکن لوگ اس کو، بابا بلے شاہ کا وہ شعر سن کر کہتے ہیں کہ مرد کے لیے ڈانس کرنا بڑا جائز ہے. ایسا نہیں ہے، وہ تو کچھ کا کچھ کہا بابا بلے شاہ نے، اس پہ کسی وقت بات کریں گے ہم. اسی طرح قرآن پاک کے اندر بہت سی باتیں مشابہت کے طور پر کہی گئی، تماثیل میں بیان کیا گیا، اسے اشارات میں بیان کیا گیا، سمبولیکلی بیان کیا گیا. اب یہ جو کرسی کا نور گھیرے ہوئے ہے پوری کائنات کو، در حقیقت اس سے مراد یہ نہیں کہ کرسی ایک نور ہے اور وہ پوری کائنات کے ارد گرد پھیلا ہوا ہے، اس نے کائنات کو ملفوف کیا ہوا ہے اپنے اندر اور اس کی ٹاپ پر کہیں رب تعالیٰ چڑھ کر بیٹھا ہے. اس سے مراد بالکل یہ نہیں ہے، یہ تمثیلی طور پر کہا گیا ہے، اشاراتی طور پر، متشابہات میں اس کو شامل ہم کریں گے، کہ اللہ کا نور اتنا وسیع ہے کہ اس کائنات میں اور اس سے دوسرے جہان میں جو چیزیں بھی ہیں وہ اس نور کے اندر لپٹی ہوئی ہیں، اللہ کی قدرت کے اندر. اس نور سے مراد رب کی قدرت، رب کی حکمرانی، رب کی اتھارٹی، رب کی رٹ، یہ مراد ہے. تو یہ پوری کی پوری، یہ کائنات ہو یا آسمان سے اوپر کی کائنات، وہ سب اس پر محیط ہے رب تعالیٰ کی قدرت، اس کی اتھارٹی، اس کی رٹ، اس کی حکومت. وہ مالک ہے کل جہانوں کا، اس سے مراد وہ ہے. اور اتھارٹی اتنی غیر مرئی چیز ہے کہ وہ دکھائی نہیں دیتی. حکومت، رٹ، قدرت ایسی چیز ہے جو دکھائی نہیں دیتی، وہ غیر مرئی ہے. تو نور کیسے دکھائی دے گا؟ ہاں، رب تعالیٰ کی تجلی ہے، وہ کچھ لوگوں نے دیکھی ہے. پھر رب کا اپنا ایک ذاتی نور ہے، وہ بھی کچھ لوگوں نے دیکھا ہے، اس کی جھلک دیکھی ہے، لیکن اس کی قدرت دکھائی نہیں دیتی، موجود ہے، غیر مرئی موجودگی ہے اس کی. انہی کا ایک سوال ہے کہ کیا ستارے یا کہکشائیں ایک دوسرے سے دور ہٹ رہی ہیں، جبکہ قرآن حکیم کے مطابق تمام ستارے اپنے اپنے دائرے میں گھوم رہے ہیں. صاحب، اس سوال کا جواب تو انہوں نے اپنے سوال ہی میں دے دیا. بحثیت مسلمان کے، قرآن پاک میں جو کچھ لکھا ہے اس کا ایک ایک حرف، اس پر ہمارا پورا ایمان ہے کہ وہ درست ہے، جس دن سے قرآن پاک نازل ہوا اس دن سے لے کے قیامت تک وہ یونیورسل سچائی ہے، اس سے انکار نہیں کیا جا سکتا، اس پہ شک بھی نہیں کیا جا سکتا. ایک پانچواں ان کا سوال یہ ہے کہ قرآن مجید کے مطابق تخلیق کے ابتدائی مرحلے پر آسمان و زمین آپس میں جڑے ہوئے تھے، پھر ان کو جدا کر دیا گیا. آسمان و زمین جب ایک دوسرے سے الگ ہوئے تو کیا تمام ستارے سیارے اپنی موجودہ حالت میں تھے یا اپنے اپنے مقام پر مقرر فکس ہونے کے بعد موجودہ حالت کو پہنچے؟ میں کمپیوٹر کے بارے میں کوئی زیادہ نہیں جانتا، زیادہ سے مراد یہ ہے کہ اگر مجھے ایک اس پر میسج ٹائپ کرنا ہوگا تو خود اپنا نام ٹائپ کرنے کے لیے تو میں کئی کئی لمحے ڈھونڈتا رہوں گا کہ اس میں ایس کہاں پر ہے، اے کہاں پر ہے، آر کہاں پر ہے. تو اپنا نام ٹائپ کرنے میں مجھے 1.5 منٹ 2 منٹ لگ جائیں گے، لیکن پھر بھی میں ایک مثال کمپیوٹر ہی سے اس کی دے دوں گا کہ اگر اس پر ہم نے کسی لیٹر کی فارمیٹنگ کی ہوئی ہے تو ہم اگر اس پر وہ لیٹر دھڑا دھڑ ٹائپ کرتے چلے جائیں تو اس کے الفاظ، لائنیں، مارجنز، انٹر لائن ڈسٹینس وہ مختلف ہوگا، لیکن اینڈ پر جا کر جو فارمیٹنگ کا بٹن ہے اگر وہ ہم دبا دیں تو پلک جھپکنے میں پورے کا پورا لیٹر اس ٹیمپلیٹ کے مطابق ہو جائے گا جو اس پر ہم نے مخصوص کی ہوئی ہے. اور یہ کمپیوٹر انسانی ذہن کی صنائی ہے، اس کو انسانی ذہن نے جنم دیا ہے، اور یہ انسانی ذہن جس نے اس کمپیوٹر کو جنم دیا جو ایسے حیران کر دینے والے کام کرتا ہے اور پلک جھپکتے میں کرتا چلا جاتا ہے، جو اس کا خالق دماغ ہے، وہ دماغ تخلیق ہے رب تعالیٰ کی. تو ایسے ناظر الوجود چیز جو انسانی دماغ ہے، اس کا خالق کس قدرت کا مالک ہوگا؟ تو جب اس نے پروگرام کیا کہ یہ زمین و آسمان، یہ ستارے اور یہ کہکشائیں یہ بن جائیں، اس نے سوچا اور ایک لفظ کن کہا، اس نے یہ چاہا کہ یہ کائنات وجود میں آ جائے، اور اس نے کن کہا اور 6 دن اور 6 راتوں میں کائنات وجود میں آ گئی. اب اس کے وجود میں آنے میں جو 6 دن اور 6 راتیں لگیں تو اس کی مثال وہی ہے جو میں عرض کر رہا تھا کہ لیٹر ٹائپ ہو رہا ہے، اور وہ صحیح شکل لے گا اس وقت جب آپ اس کو ٹیمپلیٹ کے مطابق سیٹ کرنے کے لیے کمانڈ دیں گے. تو وہ بگ بینگ ہوا، اس کے بعد یہ آگ کا گولا ایک علیحدہ ہوا، تو یہ سب چیزیں وجود میں آتی گئیں 6 دن اور 6 راتوں میں. وہ مکمل ہونے کے بعد وہ جو رب تعالیٰ نے چاہا تھا کہ اس ٹیمپلیٹ پر یہ کائنات وجود میں آ جائے، وہ اپنی شکل لے گئی. تو بہت سیدھا سا مسئلہ ہے. تو وہ 6 دن میں جو پروسیس چلتا رہا 6 راتوں میں، وہ پروسیس یہی تھا جو آپ بیان کر رہے ہیں. قرآن کے مطابق وقت کا تعین تخلیق کائنات سے ہوتا ہے یا کائنات سے پہلے؟ اب یہ کس وقت کا تعین فرما رہے ہیں آپ؟ اگر تو زمینی وقت کی بات ہے تو وہ تخلیق کائنات کے بعد سے ہے، اور اگر اس کا تعلق آسمانوں کے وقت سے ہے تو صاحب اس کے بارے میں سب گیس ورک ہے. آج تک صحیح کوئی تناسب اس کا تعین نہیں کر سکا کہ دنیا کا ایک دن آسمان کے کتنے گھنٹوں کے، منٹوں کے یا سیکنڈز کے برابر ہے. وہ ہے تو یہ عجیب سی بات کہ لیکچر میں اس قسم کی لائٹ گفتگو کی جائے، لیکن یہ وقت کے تعین سے اور دعا کے ریفرنس سے خاص طور پہ سمجھ آ جاتی کہ ہم لوگ کرتے کیا ہیں مسلمان. जिससे हमें एतराज करना चाहिए, वो किसी साहब ने अल्लाह की इबादत बेपना की थी, तो उसकी इबादत से खुश होकर रब ताला ने अपना एक फरिश्ता उन साहब के पास भेजा। तो फरिश्ते ने आके कहा कि आपने जो इबादत की रब ताला ने कबूल फरमा ली और रब राजी हुआ उस इबादत से, और रब ने मुझे आपके पास भेजा है कि आप जो मांगे मैं रब के खजाने से रब के हुक्म के तहत आपको बाहम पहुंचा दूं। तो उन साहब ने फरिश्ते से ये कहा कि मैं क्या चाहता हूं वो तो मैं बाद में बताऊंगा, मेरी दो उलझने हैं वो पहले आप दूर कर दें। तो फरिश्ते ने कहा कि बताइए। कहा कि पहली बात तो ये है कि ये बताइए कि रब ताला कितना अमीर है। तो अब ये सवाल सुन के फरिश्ता चकरा गया कि मैं इसको रब के खजानों के मुतालिक क्या बताऊं, इसलिए कि उसका न कोई हद है न कोई हिसाब, तो क्या मिसाल दी जा सकती है कि रब कितना अमीर है। तो उसने कहा कि मैं इसका क्या जवाब दूं, तो मेरे बस का नहीं है। इंसान ने कहा नहीं, फिर भी कोई आइडिया दे दो मुझे कि रब कितना अमीर है। तो फरिश्ते ने कहा कि आइडिया क्या दूं, वो भी नहीं दिया जा सकता। तो उन साहब ने अपना जहन दौड़ाया कि सबसे ज्यादा अमीर आदमी को मैं किसको जानता हूं, तो उसके रेफरेंस से पूछ लेता हूं इससे। तो मैंने कहा ये बताओ कि रब ताला पाकिस्तान में जो सैगल्स हैं उनसे ज्यादा अमीर है। उसने कहा एक जर्रा और सूरज का मुकाबला भी नहीं है वहां। तो उसने कहा फिर पूरे पाकिस्तान में जितने अमीर लोग हैं सबके बराबर है, वो भी कोई मुकाबला ही नहीं है। तो उसने कहा चलो फिर यूं बता दो कि रब की जो दौलत है, रब का एक रुपया हमारे मुल्क के कितने रुपयों के बराबर है। वो फिर हैरान हुआ फरिश्ता के मैं क्या जवाब दूं। तो इन साहब ने खुद ही कहा कि क्या हमारे 100 रुपए के बराबर अल्लाह का एक रुपया। उसने कहा नहीं, कहीं ज्यादा, 1 लाख नहीं, उससे भी कहीं ज्यादा, 1 अरब उससे भी कहीं ज्यादा, 100 अरब। अब फरिश्ता तंग आ गया था, अपनी जान छुड़ाने को कहने लगा कि चलो यूं ही समझ लो। देखो इतनी छोटी सी बात थी जो तुम घबरा रहे थे, अब पता लग गया मुझे अल्लाह का 1 रुपया हमारे 100 अरब के बराबर है। उनका दूसरी चीज ये बताओ कि अल्लाह का टाइम स्केल क्या है, अल्लाह का 1 मिनट हमारे कितने घंटों के बराबर है। वो फिर वहां बहस शुरू हो गई कि फरिश्ता कहे कि मैं क्या दूं तुम्हें इसका आइडिया। तो बात चली तो यहां तक बात आ गई कि अल्लाह का 1 मिनट दुनियावी 1000 साल के बराबर है। तो उन साहब ने कहा कि इतनी सी बात थी जिसके लिए तुम बहस कर रहे थे, अब मैं बड़ा क्लियर हूं कि अल्लाह का 1 रुपया हमारे 100 अरब के बराबर है और अल्लाह का 1 मिनट हमारे 1000 साल के बराबर है। तो इस पर फरिश्ते ने कहा कि चलो अब ये किस्सा खत्म हुआ, ये बताओ दूं क्या तुम्हें। तो इन साहब ने कहा कि ऐसा करो तुम मुझे अल्लाह का 1 रुपया दे दो। तो फरिश्ते ने कहा कि अच्छा 1 मिनट। कहता अब जरूरत नहीं, जाओ, इसलिए कि 1000 साल कौन जिएगा तुम्हारे 1 मिनट के इंतजार में। तो ये टाइम का तायुन कुछ ऐसे ही है। किसी साहब ने एक सवाल पूछा है कि कयामत वाले दिन आमाल तोले जाएंगे, हल्के भारी की वजाहत फरमा दें। अब ये बड़ी सादा बात है, हल्के से मुराद मेरे गुनाहों से है और भारी से मुराद नेकियों से है। कि एक पलड़े में गुनाह होंगे और दूसरे में इंसान की हुई नेकियां। जो पलड़ा भारी होगा फैसला उसके मुताबिक हो जाएगा। अब उस पर अमल करते वक्त अगर कहीं रब की रहीमी और उसकी करीमी जोश में आई तो माफ कर दिए जाएंगे। वो लोग जो इसी मेरी तरह बैठे हैं, गुनाह पर गुनाह करते हैं लेकिन ये सोचते हैं कि मेरे गुनाह मेरे रब की रहमत से ज्यादा नहीं है, तो रब ताला करम फरमाएगा, रहमत कर देगा। लेकिन ये हल्के और भारी से मुराद नेगेटिव एंड पॉजिटिव से हैं। शाह साहब जो दरूद शरीफ नमाज वाली आप सल्लल्लाहु अलैहि वसल्लम पर हम भेजते हैं, अल्लाह ताला भी आप सल्लल्लाहु अलैहि वसल्लम पर दरूद शरीफ भेजता है, अल्लाह ताला आप पर दुरूद भेजता है, यही दुरूद इब्राहिमी है, ये कोई और वजात फरमा दें। सब अल्फाज पे न जाइए, बात यह है कि आप सल्लल्लाहु अलैहि वसल्लम पर दुरूद व सलाम भेजा जाए। अल्फाज क्या हैं वो इम्पॉर्टेंट नहीं है, इम्पॉर्टेंट सिर्फ इतना है कि वो किसी भी अल्फाज में हो लेकिन दुरूद व सलाम भेजा जाए आप सल्लल्लाहु अलैहि वसल्लम पर। दुरूद इब्राहिम को फजीलत इसलिए हासिल है, उसको हम प्रेफर इसलिए करते हैं कि ये वो दुरूद शरीफ है जो खुद आप सल्लल्लाहु अलैहि वसल्लम नमाज में पढ़ते रहे हैं। तो हम अगर इसी सुन्नत पर अमल कर लें कि जो दुरूद शरीफ आप सल्लल्लाहु अलैहि वसल्लम पढ़ते रहे वही हम पढ़ लें, और इस चक्कर में न पढ़ें कि रब ताला क्या पढ़ता है, क्योंकि वो तो किसी के इल्म में नहीं होगा। मेरे इल्म की हद तक किसी बड़े से बड़े वली अल्लाह को नहीं मालूम कि रब ताला किन अल्फाज में आप सल्लल्लाहु अलैहि वसल्लम पर दुरूद सलाम भेजता है। एक और अगला सवाल ये है कि शाह साहब, फकीर भी आप सल्लल्लाहु अलैहि वसल्लम पर दुरूद भेजता है, वो कौन सा दुरूद होता है उसकी भी वजाहत कर दें। जैसे मैंने अभी अर्ज किया कि अल्फाज इम्पोर्टेंट नहीं है, इम्पोर्टेंट वो जज्बा है जो दिल में होता है कि हम शुक्रगुजार हैं आप सल्लल्लाहु अलैहि वसल्लम के कि आप सल्लल्लाहु अलैहि वसल्लम ने हम पर ये एहसान अजीम फरमाया कि अल्लाह का पैगाम जो सही रास्ता है, जो बख्शिश का रास्ता है, वो हम तक पहुंचा दिया। इस सिलसिले में आप सल्लल्लाहु अलैहि वसल्लम ने क्या दुख उठाए वो हम सबकी नज़रों में है। तो हम शुक्रगुजारी का इजहार करते हैं आप सल्लल्लाहु अलैहि वसल्लम पर दुरूद शरीफ भेजकर, ये इजहार तशुक्र है। तो अल्फाज कुछ भी हों वो मायने नहीं रखते, लेकिन आमतौर पर चूंकि सवाल किसी ने किया है तो मैं अर्ज कर देता हूं कि फुकरा हजरात आमतौर पर वो दुरूद शरीफ पढ़ते हैं जो ये लिखा हुआ है। पाकिस्तान के हालात के बारे में खौफ और मायूसी का हाल है, बराए मेहरबानी इस बारे में फरमा दें। हजूर, इस सिलसिले में तो बारहा बात हुई कि इस मुल्क को रब ताला ने कायम किया था एक मकसद के तहत, और रब ताला अपने प्लान्स, अपने डिजाइन्स जरूर पूरे करता है। बात वक्त मुकर्रा की है, इस मुल्क को इंशाल्लाह कुछ नहीं होगा, इंशाल्लाह ताला ये लीड लेगा और मुस्लिम वर्ल्ड के लीडर के तौर पर अपना रोल प्ले करेगा, इससे वो काम ले लिया जाएगा जिसके लिए रब ताला ने इसे बनाया था। तो मायूसी और खौफ का कोई बात नहीं, मायूसी तो वैसे ही मना है कि रब की रहमत से मायूस ना हो, और मुसलमान के दिल में खौफ होता नहीं कि बदतरीन चीज क्या हो सकती है कि इंसान की मौत वाकई हो जाए, इससे आगे तो कुछ नहीं। तो मुसलमान तो मौत की ख्वाहिश करता है कि अल्लाह की राह में मुझे शहादत मिल जाए। तो जो सबसे आला ख्वाहिश है किसी मुसलमान की, हम उस चीज की ख्वाहिश करते हैं तो उससे खौफ कैसा। मुसलमान को तो मौत का डर कभी भी नहीं होता, वो तो यही जानता है कि ये अमानत है मेरे पास मेरे रब की, वो जब चाहे इसे ले ले। जो लोग नेक हैं वो तो इस इंतजार में रहते हैं कि इस दुनिया से हम कब जाएंगे और कब हमारी अपने दोस्त से मुलाकात होगी, तो खौफ का है कहा। उलमा किराम फरमाते हैं कि दाढ़ी रखना वाजिब है और कटाना गुनाह है, वो अहादीस से साबित करते हैं। तो क्या इंसान दाढ़ी के बगैर अल्लाह का कुर्ब हासिल कर सकता है? अगर कर सकता है तो कैसे? आजकल इस तेज दौर में ना इंसान ज्यादा इबादत कर सकता है। आपके इस सवाल का पहला हिस्सा बिल्कुल दुरुस्त है, उलेमा हजरात सही फरमाते हैं, इसमें शक नहीं कि दाढ़ी वाजिब है, रखनी चाहिए मुसलमान को। यह आप सल्लल्लाहु अलैहि वसल्लम की बहुत ही पसंदीदा सुन्नत है। अब ये एक बड़ा टेढ़ा सवाल है कि क्या इंसान दाढ़ी के बगैर अल्लाह का कुर्ब हासिल कर सकता है। साहब, अल्लाह का कुर्ब मुझे तो नहीं मालूम कि इस अजमत तक इंसान कैसे पहुंच सकता है। अगर मुझे पता होता तो मैं खुद ना अमल कर लेता इस पे, लेकिन मैं इतना जरूर जानता हूं कि बहसियत उम्मती के हम सबको आप सल्लल्लाहु अलैहि वसल्लम से बहुत प्यार है और हमें किसी सूरत ये गवारा नहीं है कि आप सल्लल्लाहु अलैहि वसल्लम की जो एक पसंदीदा चीज है उसके बारे में कोई उंगली उठा सके। हम उस पर अपनी जान देने को तैयार हैं। जब कोई मुसलमान दाढ़ी रखता है तो सब लोग ये यकीन कर लेते हैं कि ये बहुत नेक इंसान है और ये सुन्नत नबी सल्लल्लाहु अलैहि वसल्लम पर पूरी तरह अमल करता है। तो चूंकि ये बहुत अजीज है आप सल्लल्लाहु अलैहि वसल्लम को दाढ़ी, तो मेरे अपने अकीदे के मुताबिक, मेरी अपनी सोच के मुताबिक दाढ़ी मैंने भी नहीं रखी अभी तक। वो सोच ये है कि आप सल्लल्लाहु अलैहि वसल्लम के किरदार की बहुत सी, वैसे तो आप सल्लल्लाहु अलैहि वसल्लम की तमाम किरदार की खूबियां एक से एक आला है, सभी आला तरीन हैं, लेकिन इन आला तरीन खूबियों के अंदर भी दो चार खूबियां ऐसी हैं जो बहुत नुमायां होती हैं। एक ये कि आप सल्लल्लाहु अलैहि वसल्लम ने कभी मजाक में भी झूठ नहीं बोला, गलत बयानी नहीं की। जाती मफाद का कितना ही हर्ट क्यों नहीं हो रहा, कितना ही बड़ा नुकसान हो रहा है, आप सल्लल्लाहु अलैहि वसल्लम ने उस नुकसान को गलत बयानी करके कभी नहीं बचाया। जब आप सल्लल्लाहु अलैहि वसल्लम इतने मोहतात थे कि मजाक में भी झूठ नहीं बोलते थे, तो जिंदगी में कहां कुछ गलत बयानी की। इसी तरह आप सल्लल्लाहु अलैहि वसल्लम ने जिंदगी भर किसी को बुरा भला नहीं कहा। हर शख्स की तुंदखुई और उनकी तल्ख बयानी के जवाब में आप सल्लल्लाहु अलैहि वसल्लम ने इंतहाई तहमल बुर्दबारी से काम लिया और मुस्कुरा के जवाब दिया उसका। हर बदी के जवाब में नेकी की है आप सल्लल्लाहु अलैहि वसल्लम ने। माफ कर देना और दरगुजर कर देना आप सल्लल्लाहु अलैहि वसल्लम पर खत्म था, इंतहा थी। ये वो खूबियां हैं आप सल्लल्लाहु अलैहि वसल्लम के किरदार की जो उनके आला तरीन खूबियों में भी नुमायां होती थी। तो मैं ये सोचता हूं कि मैं आप सल्लल्लाहु अलैहि वसल्लम की इन सुन्नतों पर पहले अमल करना सीख लूं कि अगर कोई मुझे बुरा भला कह दे, मुझ पर तनकीद कर दे, तो मेरे चेहरे पर सिवाय मुस्कुराहट के और कुछ ना हो, अपने बदतरीन दुश्मन से भी कभी बदला लेने की सोच भी ना आए। बदला लेना तो बड़ी दूर की बात है। मैं अपने बदतरीन दुश्मनों को बड़ी हंसी खुशी अपने सीने से लगाना सीख लूं, यही सुन्नत है। इसी तरह मेरी जुबान से कभी झूठ ना निकले। जब मैं ये तमाम खूबियां अपने अंदर, ये सुन्नतें, इनकी पैरवी करना मैं शुरू कर दूंगा, अपने अंदर ये पैदा कर लूंगा, उसके बाद जब मैं दाढ़ी रखूंगा तो वो मेरे अपने सोच के मुताबिक, जो कि हो सकता है दुरुस्त ना हो, वो दाढ़ी फिर वाकई ही ऐसी दाढ़ी होगी जो सुन्नत की पैरवी में रखी गई है। तो मैं तो अभी सलाम का जवाब देना भी ना सीख सका, तो बाकी खूबियां पैदा करना तो बड़ी दूर की बात है। तो यूं मैं दाढ़ी नहीं रख रहा कि मेरे किरदार से उंगली ना उठे कोई कि दाढ़ी रख के झूठ बोल रहा है। और कुर्बे इलाही के लिए मैं ये अर्ज कर दूं कि अल्लाह ताला को वो लोग बड़े पसंद हैं जो उसकी मखलूक के लिए मेहरबान है। तो अगर हम ये चाहती हैं कि रब ताला के पसंदीदा लोगों की फहरिस्त में नाम लिखा जाए तो फिर हम अपने आप को उन लोगों में शुमार करने लगें और ऐसी हरकतें करें कि जो अल्लाह ताला की मखलूक के खादिम हैं, अल्लाह की मखलूक पर जान देते हैं, उसमें दोस्त और दुश्मन की कोई तफरीक नहीं है। उनकी मिसाल उस सायादार दरख्त की होती है या उस बादल की होती है जो बारिश बरसाता है, तो ये नहीं देखता कि ये दुश्मन का इलाका है, ये दोस्त का, वो यकसां बारिश बरसा देता है। सायादार दरख्त, घना दरख्त सबको धूप और बारिश से बचाता है, उसको भी बचाता है जो उसकी जड़ों पर कुल्हाड़ी चला रहा है, उसको भी बचाता है जो उसको पानी देता है, उसमें कोई तफरीक नहीं। ये उन हस्ती सल्लल्लाहु अलैहि वसल्लम की खूबी है कि वो बारिश बरसाता हुआ बादल थे, ऐसा बादल जिससे रहमत की बारिश होती थी, और इसमें कोई तफरीक नहीं थी कि कौन दुश्मन और कौन दोस्त। ऐसा सायादार दरख्त था जिसके नीचे हर कोई पनाह ले सकता था, चाहे वो किसी मजहब से ताल्लुक रखता हो, दोस्त हो या दुश्मन। वो साया सबके लिए आज भी मौजूद है, वो रहमत की बारिश आज भी हो रही है और सब पे यकसां होती है। आप सल्लल्लाहु अलैहि वसल्लम अपने मुल्क में बैठ के कोई काफिर वो भी अगर उधर दरख्वास्त कर दे, तो मैं पूरे यकीन से आपसे अर्ज कर रहा हूं कि वो दरख्वास्त रद्द नहीं होती, किसी काफिर की भी नहीं होती। अगर अल्लाह अपनी कुदरत के सदके लात मन्नात को जुबान दे दे, उन बुतों को जिनको तोड़ा गया था, अगर उनको जुबान मिल जाए और वो आप सल्लल्लाहु अलैहि वसल्लम के हजूर दरख्वास्त कर दें रहमत की, मैं आपको यकीन दिलाता हूं कि रहमत का ऐसा समुंदर है आप सल्लल्लाहु अलैहि वसल्लम कि उन बुतों की भी दरख्वास्त टर्न डाउन नहीं होगी, कबूल हो जाएगी। तो ऐसे नबी के उम्मती हैं हम। खल्के खुदा के लिए अगर हम मेहरबान हो गए तो रब ताला की दोस्ती मिल जाएगी। आपका टाइम तो नहीं मैं ज्यादा ले रहा था, इंशाल्लाह ताला अगली इतवार मुलाकात होती है आपसे।